अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको विभिन्न स्थानमा रहेका मिडियम वेब प्रसारणका साथसाथै रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। त्यसैगरी रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np बाट पनि कार्यक्रम प्रसारणकै समयमा विश्वका जुनसुकै स्थानबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.nepalmediaonline.com मा पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। कार्यक्रमका बारेमा www.facebook.com/insecradio लाइक गरी नियमित जानकारी लिन समेत सक्नुहुन्छ। राजनीतिक अधिकार प्राप्तिको संघर्ष तत्काललाई सकिएको भन्दै मुख्य राजनीतिक दलहरूले अबको ध्यान समृद्धितर्फ लगाउने उद्घोष गरेका छन्। उनीहरूको यस्तो उद्घोषसँगै मानवाधिकारका आधारभूत विषयले प्राथमिकता पाउने भएका छन्। मानवाधिकारको सिद्धान्तले अधिकार अविभाज्य हुन्छन् भने पनि यसअघि बढी चर्चा नागरिक तथा राजनीतिक अधिकारको हुने गरेकोमा राजनीतिक दलहरूका अनुसार अब आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारले महत्व पाउने भएको हो। आजको कार्यक्रममा हामी आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका बारेमा चर्चा गर्नेछौँ। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग विराटनगरकी निमित्त निर्देशक मन्जु खतिवडा र इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापासँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ। आजको कार्यक्रममा मानवाधिकार समाचार र मनोज गजरेलको प्रस्तुति मानवाधिकार नाट्य श्रृङ्खला धरती आकाश समेटेका छौँ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम सुरु गरौं मानवाधिकार समाचारबाट।
गत पुस 21 गते शुक्रबार बसेको नेपाल सरकार मन्त्री परिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद 1 वर्ष थप्ने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको समाचारले गम्भीर ध्यानाकर्षण भएको इन्सेकले जनाएको छ। पाएको जिम्मेवारी पूरा नगरी कार्यकाल बढाउन लागेको भन्दै इन्सेकले प्रेस विज्ञप्ति मार्फत उक्त निर्णयको विरोध गरेको हो। 2071 माघ 28 गते गठित आयोगहरूको जिम्मेवारी द्वन्द्व पीड़ितका उजुरी उप छानबिन गरी सत्य निरूपण गर्ने, दोषीको पहिचान गरी कार्यवाहीका लागि सिफारिश गर्ने, पीड़ितको सुरक्षा तथा परिपूर्णको व्यवस्था गर्ने लगायत रहेको छ विज्ञप्तिमा भनिएको छ। तर यी दुईवटा आयोगका 3 वर्ष म्याद पीड़ितको उजुरी संकलनमा बिते। ऐनले परिकल्पना गरे अनुसारको काम भएको भए अहिलेसम्म यी आयोगहरूले आआफ्नो अन्तिम प्रतिवेदन बुझाइसक्नुपर्ने थियो जारी विज्ञप्तिमा उल्लेख छ। उक्त ऐनलाई पीड़ितमुखी बनाउन सर्वोच्च अदालतले सरकारको नाममा परमादेश नै जारी गरेको थियो भने संयुक्त राष्ट्रसंघ पीड़ित तथा मानवाधिकार संस्थाहरूले सरकारलाई पटक पटक अपील समेत गरेका थिए। तर सरकार तथा राजनीतिक दलहरूले संक्रमणकालीन न्यायका विषयलाई सामान्य परिघटनाका रूपमा लिए, जुन विस्तृत शान्ति सम्झौताको बरखिलाफ थियो, इन्सेक अध्यक्ष सुबोधराज प्याखुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मानवाधिकार समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सृजना अधिकारी। इन्सेक गतिविधि तथा मानवाधिकार सम्बन्धी विविध विषय जान्नका लागि www.insekonline.org लगइन गर्नुहोला।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापासँग पूर्वी क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सम्बन्धमा गरिएको कुराकानी।
मानव अधिकारको विषयमा कुरो गर्दा हामी पहिला खालि राजनीतिक र नागरिक अधिकारको कुरो मात्रै उठाउँथ्यौँ। अहिले पछिल्लो समयमा आएर देशको राजनीतिक अवस्था पनि धेरै परिवर्तन भयो। व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन भएन। त्यसको जनताको आधारभूत अधिकारकै कुराहरू स्थापित हुनुपर्छ, त्यो अवस्था चाहिँ मजबुत हुनुपर्छ भनेर इन्सेकले सबै मानवाधिकार संस्थाले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारतिर ध्यान दिएको छ। अहिले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारभित्र शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयलाई प्रमुखता गरिरहेका छौँ, दिइरहेका छौँ। र यही सिलसिलामा तपाईँले भनेको विषय अहिले पनि स्वास्थ्यको अवस्था झन्डै हाम्रो अब यो 4th वर्षमा कार्यक्रम चल्दैछ। हामीले विशेषै मोरङ सहितका पूर्वका अहिले 6 जिल्लामा यो विषयलाई हामीले सेक्टर वाइज रूपमा सबै ठाउँमा गएर होइन एरिया छुट्याएर काम गर्दैछौँ। त्यहाँ चाहिँ पहिला स्वास्थ्यमा सामान्य यो बर्थिङ सेन्टरहरू नभएका, सरसफाइ नभएको विषयहरू, सामान्य राज्यले यति प्रकारका औषधि दिन्छौँ यो तहमा, यो यति खालको जिल्ला तहमा यति खालको भने पनि, 36 प्रकारका पहिला भने पनि अहिले 70 प्रकारका भने पनि त्यो औषधिहरू पर्याप्त नभएको विषयलाई पनि हामी उठाइरहेका छौँ। अनि के औषधि पाइन्छ भन्ने कुरो पनि प्रमुखतासँग जनतालाई सचेतना हुनुपर्छ, थाहा हुनुपर्छ भनेर त्यो सूचीहरू ट्रान्स गर्ने, औषधिका नामहरू ट्रान्स गर्ने कुरामा पनि हामी ध्यान आकर्षण गर्दैछौँ, त्यो गर्नुपर्छ भन्दैछौँ। र अर्को ठुलो समस्या भनेको लामो समयदेखि स्वास्थ्य चौकीहरू, इलाका चौकीहरू चाहिँ 11 बजेतिर यसो खुल्ने, 12-1 बजे 2 बजेसम्म बस्ने, त्यसपछि बन्द हुने थियो। यो चाहिँ अहिले राज्यले पनि ध्यान दिएको, हाम्रो पनि पटक पटकको दबाव उठाइले गर्दा 4 बजेसम्म अनिवार्य, अन्त धेरै ठाउँमा चाहिँ 5 बजेसम्म पनि भएको देखेको छ। भनेको यो स्वास्थ्यको अवस्था पनि निकै अप्ठ्यारो थियो। त्यस्तै अब शिक्षाको अवस्था पनि राज्यले नै धेरै लगानी गरेको शिक्षा क्षेत्रमा पनि दलितहरू, गरिब जेहेन्दार छात्राहरूलाई दिने सुविधा, छात्रवृत्तिका कुराहरू लगायतका विद्यालय व्यवस्थापन समिति गठन नभएको विषयमा पनि हामीले पटक पटक ध्यान आकर्षण गर्ने, राज्यले छुट्याएको त्यो छात्रवृत्ति कहाँ भयो त, सामान्य अरू दिने सेवा सुविधामा किन कटौती भइरहेछ, अथवा सम्बन्धित जसले पाउनुपर्ने त्यो सरकारवालाले किन पाइरहेको छैन भन्ने कुरालाई पनि हामीले उठाएका छौँ। कृषिमा अखाद्य चिजहरूको मिसावट, धेरै मलहरूको मिसावट, जेटीहरू ठाउँ ठाउँमा नपुग्ने विषय पनि यो पूर्व क्षेत्रमै अर्को ठुलो समस्या हो। बिउको समस्या, मलको समस्या, अनि जेटीहरू गाउँ गाउँमा नपुग्ने, कतिपय समयमा जनताले सामान्य लगाउनु पर्ने बिउ समेत नपाएर ठुलो समस्या भएका यी विषयलाई पनि हामी उठाइरहेका छौँ। पछिल्लो संविधानमा समेत मौलिक अधिकारकै रूपमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको ग्यारेन्टी गरेको अवस्थामा पनि यी सबै विषयहरू चाहिँ सन्तोषजनक छैनन्। अहिले पनि यी क्षेत्रमा राज्यले नीति त बनायो, यसो यसो गर्ने त भन्यो, तर कार्यान्वयनमा फितलोपन देखिएको छ, त्यसलाई पनि अलिकति सुधार गर्नुपर्नेछ। त्यसभन्दा अवस्था निकै अप्ठ्यारो छ र हामीले काम गर्नुपर्ने धेरै खालका चुनौती पनि छन्, काम गर्नुपर्ने बाध्यता पनि छ, काम गर्नुपर्ने क्षेत्र पनि छन्। त्यसो हुँदा हाम्रो ध्यान आकर्षण भइरहेको छ। अहिले पछिल्लो समयमा त हामी पनि खालि मानव अधिकार भनेको सेना पुलिसको गोलीले मान्छे मर्ने विषय मात्रै होइन, सिटामलको गोली खान नपाएर मान्छे मर्ने, सामान्य झाडा पखला लाग्दा जीवनजल नपाएर मान्छे मर्ने विषय पनि मानव अधिकार उल्लङ्घनको विषय हो भनेर जनतालाई सचेतना जागरणको काम गर्दैछौँ। र स्थानीय तहबाट पनि यो खालका विषयहरू उठेपछि अलिकति तरङ्ग उत्पन्न भएको पाइएको छ।
तपाईँले भन्न खोज्नुभएको चाहिँ जस्तो भएका नीतिहरूको सफल कार्यान्वयन र गरिएको लगानीको चाहिँ उपयुक्त रूपमा चाहिँ अनुगमन हुन नसकेका कारणले पनि यी समस्याहरू हुन्,
हामीले एकदम पटक पटक उठाएको सबैले नै ध्यान आकर्षण गरेको विषय यही हो। हाम्रो त कार्यक्रमकै नाम नै जिम्मेवारहरू जबलाई जवाबदेही बनाउने, अथवा यो अहिले किन बिग्रियो भन्दा हामीले जिल्ला जिल्लामा गाउँ तहमा अहिले गाउँपालिकामा हिजोको गाविसमा पनि सेवाग्राही र सेवा प्रदायको बिच धेरै अन्तर सम्वाद छलफल गऱ्यौँ। त्यसमा कहाँ चाहिँ ग्याप हो त, संरचना बेठीको कि व्यक्ति बेठीको भन्ने दुइटै कुराहरू खुट्याउँदा दुइटै खालका समस्या देखिएको छ। एउटा चाहिँ एउटा जेटी कम्तीमा 3-5 गाविस हेर्नुपर्ने, त्योभन्दा चाहिँ संरचनामै कमी कमजोरी पनि देखियो। पशु सेवा केन्द्रको एकजना त्यो क्षेत्रमा काम गर्ने मान्छेले 5 गाविसका सबै पशुहरूको लाई दिने सुविधाहरू कसरी प्रवाह गर्न सक्छ, त्यसमा यो संरचनागत अप्ठ्याराहरू पनि देखिए। कतिपय चाहिँ जिम्मेवार ठाउँबाट अनुगमन नभएकोले वर्ष काम नगरिकन खाने प्रवृत्ति भइसकेको हुँदा त्यो अनुगमन राम्रो नहुँदा स्थानीय तहमै जहाँ जानुपर्ने जनताको घर दैलोमै नपुगेको पनि पाइयो। यो दुइटै खालका समस्या छन्। त्यसो हुँदा जिम्मेवार नभएको कारणले, कहीँ कहीँ संरचनागत ठ्याराहरू भएको कारणले, कहीँ काम गर्ने मान्छेहरूलाई राम्रो अनुगमन नभउँदा उनीहरूले जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्तिको कारणले पनि समस्या देखिएको छ।
पछिल्लो समय चाहिँ राजनीतिक दलका नेतृत्वहरूबाट बारम्बार के कुरा आउँछ भने, हामी नागरिक तथा राजनीतिक अधिकार लगभग प्राप्ति गऱ्यौँ, अब देश समृद्धितर्फ लैजानुपर्छ, त्यसका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका कुरालाई बढी प्रायोरिटी दिनुपर्छ भनेर राजनीतिक नेतृत्वले नि त्यही भनिराखेको छ र मानव अधिकार क्षेत्रले नि त्यही भनिराखेको छ भनेपछि अब साँच्चीकै देश समृद्धितर्फ लम्कन छ त
सबैले मनन गरेको विषय यसलाई चाहिँ सबैले होइन उठाउनुपर्छ भनेर आत्मसात गरेको विषय पनि हो यद्यपि कार्यान्वयनमै चाहिँ समस्या छ नेताहरूले पनि भाषण गर्ने कुरो मात्रै भएर त हुँदैन अहिले आवश्यकता पनि पटक पटकका राजनीतिक परिवर्तनले अब राजनीतिक परिवर्तन भइ पनि सक्यो अब चाहिँ गर्नुपर्ने जनताकै अवस्था परिवर्तनकै विषय हो सामान्य अब लोकतन्त्र भनेको खालि भाषण गर्ने विषय मात्रै भएन जनताको चुलो बल्ने विषय मानव अधिकारको विषय भयो चुलो बल्नु पर्यो र आधारभूत आवश्यकता उतै इन्डियामा सामान्य आधारभूत एउटा गरिब तल्लो तहका गरिबहरूलाई दिने रासन कार्डका सुविधाहरू यो खालका सुविधाले ग्यासमा दिने छुटले पनि लोकतन्त्र चाहिँ जनताको चुलो बल्नुपर्छ भन्ने कुरोसँग गाँसिएको विषय पनि छ तर हाम्रोमा यो जतिसुकै राजनीति गरे पनि के भयो त हाम्रो चुलोमा कसैले चामल हालिदिँदैन भन्ने छ तर लोकतन्त्रले चामल हाल्नेतिरै नै ध्यान दिनुपर्छ नेताले यो विषय उठाउनु भएकै छ हामी सबैले पनि यसलाई महसुस गरेका छौँ तर त्यो राजनीतिक रूपले यी सबै विषयलाई कसरी ठोस रूपले सम्बोधन गर्ने प्रभावकारी रूपमा कार्यान्वयन गर्ने त्यो चाहिँ हेर्न बाँकी छ यद्यपि सबैले गर्नुपर्ने सबैले ध्यान दिनुपर्ने क्षेत्र यही हो र यो चाहिँ व्यवहारमै कार्यान्वयन हुनुपर्छ भन्ने मलाई लाग्छ
अहिले तपाईँले सुन्नुभयो इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापासँग पूर्वी क्षेत्रको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका सम्बन्धमा गरिएको कुराकानी अब हामी प्रस्तुत गर्दैछौ संविधानमा समेटिएका आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी सामग्री संविधानको भाग तीनमा मौलिक हकको व्यवस्था गरिएको छ मौलिक हकमा नागरिकका थुप्रै अधिकारहरू सुनिश्चित गरिएको छ मानव अधिकारको विश्वव्यापी घोषणा पत्रमा उल्लेख नागरिक तथा राजनीतिक अधिकार र आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका सवाल संविधानको भाग तीनमा समेटिएको छ संयुक्त राष्ट्रसंघले जारी गरेका नागरिक र राजनीतिक अधिकार तथा आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी दुई छुट्टा छुट्टै महासन्धिको मर्मलाई संविधान मार्फत मुखरित गरिएको छ संविधानको धारा 24 कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति जात जाति समुदाय पेसा व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनिएको छ धारा 25 प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने भोग गर्ने बेचबिखन गर्ने व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ भन्ने व्यवस्था छ धारा 26 धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ भनिएको छ अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ भन्ने व्यवस्थाबाट धार्मिक सहिष्णुताको पाटोलाई प्रष्ट्याएको छ त्यसै गरी संविधानमा शोषण विरुद्धको हक स्वच्छ वातावरणको हक शिक्षा सम्बन्धी हक रोजगारीको हक श्रमको हक स्वास्थ्य सम्बन्धी हक खाद्य सम्बन्धी हक आवासको हक महिलाको हकको व्यवस्था छ धारा 32 प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ भनिएको छ नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा लिपि संस्कृति सांस्कृतिक सभ्यता र सम्पदाको सम्वर्धन र संरक्षण गर्ने हक पनि धारा 32 नै समेटिएको छ यी र यस्ता हक अधिकार उपभोग गर्न आम नागरिकलाई सक्षम बनाउनु राज्यको दायित्व हुन आउँछ अब बन्ने सरकारबाट यस्तै वातावरण बनाउनु आवश्यक छ इन्सेक गतिविधि तथा मानवाधिकार सम्बन्धी विविध विषय थाहा पाउनका लागि www.insekonline.org लगन गर्नुहोला
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ
अब हामी प्रस्तुत गर्दैछौ राष्ट्रिय मानवाधिकार आयोग विराटनगरकी निमित्त निर्देशक मन्जु खतिवडासँग पूर्वी क्षेत्रको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा गरिएको कुराकानी
राष्ट्रिय मानवाधिकार आयोगको कार्यपद्धति भनेको मानवाधिकार उल्लङ्घनका घटनाहरूलाई दर्ता गरेर यसलाई अनुगमन तथा अनुसन्धान गरेर नेपाल सरकार समक्ष सिफारिस गर्ने आएको प्रमुख म्यान्डेट हो संविधानले दिएको पनि हामीलाई म्यान्डेट यही नै हो र यसभित्र अब मानवाधिकार भन्नाले आर्थिक सामाजिक सांस्कृतिक अधिकार भइहाल्यो नागरिक राजनैतिक अधिकारहरू मानव अधिकारभित्र पर्छन्। अब विगतमा चाहिँ नागरिक र राजनैतिक अधिकार उल्लङ्घन भएका अलिकति बढी घटनाहरू आयोगमा दर्ता भइराखेका थिए, उजुरीहरू होइन। अहिले यो शान्ति प्रक्रियामा देश आइसके पछाडि चाहिँ आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरू, महिला हिंसाका कुराहरू, जेन्डर डिस्क्रिमिनेसनका कुराहरू, त्यसपछि सोसियल सेक्युरिटीका कुराहरू, यस्ता कुराहरू पनि आइरहेका छन् उजुरीको रूपमा। तर अब ठ्याक्कै जोड्दाखेरि चाहिँ आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारभित्र जुन अब शिक्षाको कुरा, स्वास्थ्यको कुराहरू, खाद्यान्नको अधिकारहरू, यी कुराहरू त्यसभित्र पर्छन्। र प्रत्यक्ष भन्नुपर्दा चाहिँ आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार उल्लङ्घन भएकाका उजुरीको रेट र फ्लो हेर्ने हो भने आयोगमा एकदमै कम मात्रामा मात्रै दर्ता भएको पाइयो। उजुरी दर्ता नभए पनि समाजमा त घटना त घटिरहेका छन्। आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार उल्लङ्घन भइरहेका छन्। स्वास्थ्य चौकीहरूमा पर्याप्त औषधिको अभाव छ, खाद्यान्नको अभाव छ गाउँ गाउँमा, होइन। कतिपय बालबालिका अहिले पनि विद्यालयबाट बाहिर छन्, जब संविधानले हामीलाई शिक्षाको हक भनेर ग्यारेन्टी गरेको छ, यद्यपि बालबालिकाहरू शिक्षाबाट वञ्चित छन्, ड्रप आउट भएका छन्, बालबालिकाहरू चाहिँ नै ओसार पोसारमा परेका छन् भनेर पनि त्यत्तिकै समाचार मिडियामा आइरहेका छन्। त्यसले गर्दाखेरि चाहिँ त्यस्तो अवस्था हुँदा हुँदै पनि आयोगमा प्रत्यक्ष त्यो विषयमा उजुरी यथेष्ट मात्रामा दर्ता भएका छैनन्। यद्यपि आयोगको संवैधानिक अधिकार अन्तर्गत हामीले सञ्चार माध्यममा प्रकाशन भएका घटनाहरूलाई पनि डकुमेन्टेसन गरेर स्वविवेकीय अधिकार प्रयोग गरेर स्वविवेकमा हामी उजुरी ग्रहण गरेर त्यसलाई चाहिँ अनुगमन र अनुसन्धान गर्ने काम चाहिँ हामी निरन्तर गरिरहेका छौँ। प्रत्यक्ष रूपमा मेरो स्वास्थ्यको अधिकारबाट म वञ्चित भएँ, मलाई यो शिक्षाको अधिकार मैले पाइनँ भनेर कुनै नागरिकहरू आएको चाहिँ पाइँदैन।
उजुरी नआउने कारण चाहिँ उहाँहरूलाई यो मेरो हक अधिकार मैले प्रयोग गर्नलाई चाहिँ उजुरी पनि गर्नुपर्छ भन्ने नजानेर हो कि उहाँको आफ्नो हक भन्ने नै थाहा नभएर होला नागरिक?
धेरैजना व्यक्तिहरूलाई चाहिँ अब आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार पनि मेरो मानव अधिकार हो भन्ने कुरामा बुझाइ एकदम कम छ। पहिला त मेरो मानव अधिकार हो, यो राज्यले यो कुराहरूमा ग्यारेन्टी गरेको छ, संविधानले यी कुराहरूलाई मौलिक हकको रूपमा स्थापित गरेको छ भन्ने कुरा एउटा नागरिकले बुझ्दैन भने उसले हक खोज्न जाँदैन। त्यसले गर्दाखेरि चाहिँ यी कुराहरू हामी आफैले पनि जनमानसमा पुर्याउन सकेको छ जस्तो मलाई लाग्दैन। त्यसले गर्दाखेरि चाहिँ अब एउटा अर्को हाम्रो कर्तव्य थपिएको छ, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा हामी फोकस भएर उहाँ यो पनि त हाम्रो अधिकार हो भन्ने कुरामा उहाँहरूलाई अवेर गराउनु चाहिँ एउटा हाम्रो अर्को पनि कर्तव्य थपिएको छ जस्तो लाग्छ मलाई।
पछिल्लो समय राजनीतिक दलहरू पनि देश समृद्धितर्फ उन्मुख भयो भनिराखेका छन् र मानवाधिकारको क्षेत्रमा क्रियाशील मानवाधिकार कर्मीहरू, सङ्घ संस्थाहरू पनि अब राजनीतिक तथा नागरिक अधिकार भन्दा पनि बढी फोकस चाहिँ आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारतिर हुनुपर्छ भनिराखेका बेलामा यहाँको दृष्टिकोण चाहिँ के छ?
नागरिक र राजनीतिक अधिकारको कुरा गर्दाखेरि व्यक्ति बेपत्ता पार्ने, अपहरण पार्ने, यातना दिने, व्यक्ति हत्या गर्ने कुराहरू प्रत्यक्ष यसरी मानव अधिकार उल्लङ्घनका घटनाहरू त्यसभित्र पर्छन् होइन। तर एउटा व्यक्तिलाई खान पाइरहेको छैन भने उसको जीवनको अधिकार नै उसको धरापमा पर्छ र आर्थिक समृद्धिमा जाने भन्छौँ। त्यसको लागि पनि आर्थिक, सामाजिक रूपमा हामी बलियो हुनुपर्छ, अनि मात्रै हाम्रो चाहिँ सामाजिक समृद्धि र आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ। त्यसले गर्दाखेरि व्यक्तिहरूका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हरूलाई चाहिँ हामीले बढी से बढी ग्रास रुट लेभलमा हाम्रो यो अधिकार छ, राज्यले यो अधिकार संरक्षण गर्नुपर्छ, किनकि राज्यको दायित्व मानव अधिकारको संरक्षण गर्ने, सम्मान गर्ने र परिपूर्ति गर्ने भन्ने कुरा चाहिँ हामी नागरिकहरूलाई हामीले पनि बुझाउनु पर्छ जस्तो लाग्छ मलाई।
तपाईँको मतलब चाहिँ आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्ति भयो भने नागरिक तथा राजनीतिक अधिकार त्यो व्यक्तिले स्वत सिद्ध नै पाउँछ,
अधिकार विभाग विभक्त हुँदैन। कुनै पनि व्यक्तिलाई आर्थिक अधिकार तिमी पाएको छौ त्यो भएर तिमीलाई अब नागरिक अधिकार चाहिँ हुँदैन भन्न सकिएन, त्यो सकिँदैन, यो मानव अधिकार सिद्धान्तको विपरीत भयो होइन। त्यसले गर्दाखेरि एउटा पूर्ण रूपमा समाजमा समृद्धि हुनको लागि आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा एउटा व्यक्ति सक्षम छ भने तपाईँले भने जस्तो उसको नागरिक र राजनीतिक अधिकार पनि इन्स्योर गर्न सकिन्छ। तर उस सबल रूपमा पहिला ऊ आर्थिक र सामाजिक रूपमा ऊ सबल हुनुपर्छ।
पछिल्लो समय मानव अधिकारका क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई लाग्ने गरे आरोप चाहिँ अधिकारको कुरा बढी सिकाउने काम भयो तर व्यक्तिका कर्तव्यका बारेमा जानकारी दिने काम भएन भनेको छ। अहिलेको संविधानले अधिकार कर्तव्य दुवैलाई अगाडि सारेको छ मौलिक हकमा नै। साँच्चीकै हामीले अधिकार मात्रै बढी सिकाएर कर्तव्य सिकाउन सकेनौँ कि जस्तो लागिरहेको छ कि?
राज्य भनेको चाहिँ नागरिकहरूको अभिभावक हो, राज्यले नै मानव अधिकारका यी तिनवटा जुन सिद्धान्त रेस्पेक्ट, प्रोटेक्ट र फुलफिल त्यो गर्नुपर्ने हुन्छ होइन। त्यसले गर्दाखेरि राज्यले ती कुराहरूबाट वञ्चित भयो भने मानव अधिकार हनन हुने हो, नागरिकले आफ्नो अधिकार एक्सर्साइज गर्न पाउँदैनन्। तर अब अधिकार धेर सिकायो, अधिकार धेर जान्ने भयो भनेको चाहिँ त्यो चाहिँ कर्तव्य नभुलेको जस्तो मलाई लाग्दैन। तर तपाईँले भनेको ठिक हो, अधिकार र कर्तव्य एउटा सिक्काका दुईटा पाटा हुन् र अधिकार सँगसँगै मैले मेरो कर्तव्य पनि मैले सम्झिनु पर्छ, अधिकार र कर्तव्यलाई हामीले सँगसँगै लानुपर्छ। हामीले बढी अधिकार सिकाएको चाहिँ होइन, हामीले जनतालाई मानव अधिकारको बारेमा सुसूचित गराएको हो, साथसाथै हामीले कर्तव्य पनि तपाईँ हाम्रो यो छ है एउटा नागरिकको हैसियतले भनेर हामी सँगसँगै त बताउँछौँ नि। यो त
आर्थिक सामाजिक सांस्कृतिक अधिकारका क्षेत्रमा जुन जुन ग्यापहरू देखिया छ यो क्षेत्रमा, त्यसलाई परिपूर्ति गर्नको लागि राज्यका निकायहरूले के गर्नु पर्ला, संवैधानिक दायित्व पाएको मानवाधिकार आयोगले के गर्नु पर्ला, नागरिक समाजहरूको के भूमिका हुन सक्ला?
अन्तर्राष्ट्रिय महासन्धि हेर्दाखेरि पनि ESC राइट भनेको आर्थिक सामाजिक सांस्कृतिक अधिकार भनेको जहिले पनि यो चाहिँ प्रोग्रेसिभ रियलाइजेसन अन्तर्गत यसलाई हेरिनुपर्छ भनिन्छ होइन। तर एउटा उदाहरण म तपाईँहरूलाई के पेश गर्न चाहन्छु भन्दाखेरि, यदि एउटा कुनै व्यक्ति भोकभोकै बसिरहेको छ भने यो चाहिँ राइट टु फुड भनेको चाहिँ प्रोग्रेसिभ रियलाइजेसन अन्तर्गत तिमीले खाना पाउँछौ है भनेर त उसलाई त त्यो मानव अधिकार इन्स्योर हुँदैन नि। ऊ आजै मर्छ, भोलि नै मर्न सक्छ, त्यसलाई इमिडिएट उसलाई चाहिँ इन्टरभेन्सन गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अलिकति हाम्रो भइराखेको संरचनालाई पनि थोर बहुत बदल्नुपर्छ जस्तो लाग्छ मलाई होइन। यसलाई प्रोग्रेसिभ रियलाइजेसनमा हेर्ने पनि केही कुराहरू होला नि, जस्तो अब शिक्षा स्वास्थ्यको कुराहरूलाई अलिकति पोलिसी बनाएर म कार्यान्वयन गर्छु भनेर भन्न सकिएला। तर राइट टु फुड भनेको जुन एउटा जीवनको अधिकारसँग जोडिएको विषय छ, त्यसलाई चाहिँ म चाहिँ भोलि पर्सि चाहिँ पोलिसी बनाएर तिमीलाई फुड दिन्छु भन्ने त मिल्दैन नि। त्यसले गर्दा यसलाई पनि भइराखेको हाम्रो सोचाइ, हाम्रो एटिच्युड होइन, हाम्रो स्ट्रक्चर, हाम्रा पोलिसीहरू, हाम्रा ऐन नियमहरूलाई पनि अलिकति ह्युमन राइट्स फ्रेन्डली बनाएर संशोधन गर्दै अगाडि लानुपर्छ जस्तो लाग्छ। हामी एउटा पैरवी गर्ने, जवाबदेही गर्ने, यो यी कुराहरूलाई चाहिँ मानवाधिकार मैत्री बनाएर लानुपर्छ भनेर हामीले सुझाव दिन्छौँ। अब राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ नेपाल सरकारलाई सिफारिस गर्ने र अब नेपाल सरकारले पनि आएका सिफारिसहरू कार्यान्वयन गर्नुपर्छ। यसमा सर्वोच्च अदालतका नजिरहरू पनि छन् होइन, सम्मानित अदालतका नजिरहरूलाई पनि
हामीले
अभ्यासहरू छन्। अब लज्जास्पद विषय हाम्रा यस्तो ESC राइट भाइलेसन भयो भनेर हाम्रो चाहिँ UNका कमिटीमा उजुरी नजाओस् होइन, यी हाम्रो डोमेस्टिक हाम्रो राष्ट्रिय लेभलमै यी कुराहरू चाहिँ सम्बोधन हुन सकुन्, हाम्रा मेकानिजमहरूले यी कुराहरूलाई एड्रेस गर्न सकोस्, जनताहरूले आर्थिक सामाजिक समृद्धि पाउन सकोस्, हाम्रो त यही त हो नि चाहना।
अहिले तपाईँले सुन्नुभयो राष्ट्रिय मानवाधिकार आयोग विराटनगरकी निमित्त निर्देशक मन्जु खतिवडासँग पूर्वी क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ मनोज गजुरेलको प्रस्तुति मानवाधिकार नाट्य श्रृङ्खला धरती आकाश।
धरती हाम्रो घर, आकाश हाम्रो छाना, छाना मुनि बारबारी हामी सबै जना।
झन बुझ्यो झन कठिन, बुझ्यो बुझ्न कठिन, यी केटाहरू त यति बेलासम्म फुवा फुवा गर्दै सुतिरहेछन्। ए केटा हो, लाठे हो, के अरे तिमीहरूले यो उठ्नु पर्दैन, उठ उठ उठ, जुरुक उठ जुरुक उठ।
उठ्नु त पर्ने हो तर उठ्नै दिँदैन भने दाजी,
उठ्न दिँदैन
भने यसो उठ्न खोज झ्याप्पै तानिहाल्छ।
ए उठ्न खोज झ्याप्पै तान्छ, को हो त्यो झ्याप्पै तान्ने, म त्यसका चाहिँ टुप्पी तान्छु, को हो त्यो,
को हुनु जाडो? यो म र जाडो कस्तो जब्बर रहेछ भने नि दाजी, सिरक भित्रै राख्न खोज्छ भने
अल्छेका हजार दाउ भने यही हो। खुर्क उठ खुर्क उठ,
म त उठिसके। ऊ मिरुलाई लक्ष्मणलाई उठाउनुहोस् न बरु।
ए वा उठ उठ, मेरो उठ,
म बिजी सके दाजी।
यसरी पनि हुन्छ त मानव अधिकार आन्दोलन? ए लसुन उठ त तिमी,
म चाहिँ निदाएको छु र अघिदेखि जागै छु नि।
ए बाबा, जागा भएर मात्रै हुन्छ, जागा पनि उठेर जागा हुनु पर्यो, जुरुको उठ्नु पर्यो, खुरुको काममा लाग्नु पर्यो नि।
उठेर काम नै के गर्नु दाजी, कामै छैन।
काम भए पनि भरे घाम लागेपछि गर्ने हो, कसो ब्रु?
हामी मानव अधिकार कर्मीको काम नै के छ र अहिले? चुनाव भइसक्यो, सरकार बन्ने तयारीमा छ, बाचा अनुसार काम गर्छु भनेकै छन्, आफू त रेस्ट गर्ने हो,
फेरि सुत्यो रेस्ट गर्ने हो भन्दै के उठ न भाउ, यसको शेख न तानी भएन,
बिस्तारै उठ्छु दाजु, नगर्नु न भने
म चाहिँ उठेँ। उठ्न साथ एउटा कुरो आयो मनमा, भनौ कि नभनौ?
औ किन नभन्ने, भन भाउ, मनको कुरालाई हेरी बाँधिन राख, गाँठो परि जाला चेन्जो चट्ट चुडाइदेऊ भन्ने गीतै छ, गर भन तिमीलाई के लागेछ?
देशले एउटा दिशा लिइहाल्यो, राजनैतिक अधिकारको ग्यारेन्टी भइहाल्यो, अब हामी अधिकार कर्मीले अर्कै बाटो समाते हुन्न र भन्या
होइन, अर्को बाटो भन्नाले के,
यतिन्जेल जनताको अधिकारको कुरा गरियो, अब आफ्नै अधिकार खोज्नतिर लाग्ने कि भनेर क्या।
12 वर्ष मानव अधिकार पढायो, लास्टमा धिक्कार भयो भने यही हो, यो बाउ जनताको अधिकारका लागि हामी बोलिरहेछौँ भने हेरी, अब हामी पनि त जनतै हौ, के अरे तिमी पनि जनता, ऊ पनि जनता, सबै जनता, हामी सबैको कुरो त हो, के अरे यो कस्तो कुरो नबुझेको?
मैले नबुझेको एउटा कुरा नि दाजी,
के कुरा फेरि, कतिजनाले बुझाएर सक्नु, यिनीहरूले बुझाउँदा बुझाउँदा मेरै कान बुझिने बेला भइसक्यो, कुन कुरा
अधिकार भनेको के हो?
आमामामा, ब्रुलाई अधिकार भनेको थाहा छैन, लास्ट जोक भयो त,
किन थाहा नहुनु, मान्छेले मान्छे भएर बाँच्न पाउने अधिकार नै मानव अधिकार हो,
थाहा रहेछ त, किन थाहा छैन भनेको नि ब्रुले?
तर हामी केही विगत हप्तादेखि राजनैतिक अधिकारलाई मात्रै अधिकार ठानेर छलफल गर्दैछौँ, बाँकी अधिकारको त कुरै छैन।
यो नेताले जस्तो घुमाउरो कुरो गर्नु भएन क्या लक्ष्मण सर, हाम्रो जस्तो सोझो हुनु पर्यो, भन्न खोजेको के त?
कस्तो ठुलो स्वरले बोलेको, हप्काएको
हप्काएको होइन हो, डुब्ली दाईको बोली नै यस्तो हो के?
वाचन गरौँ लक्ष्मण, के कुरो?
हामीले राजनैतिक अधिकारको कुरा धेरै गर्यौँ, अब नि दाजी सामाजिक आर्थिक सांस्कृतिक अधिकारको विषय पनि जोरदार रूपमा उठाउनु पर्यो के, मेरो भन्नु यति हो।
आहा, एकदमै मुनासिब लाग्यो मलाई, हेरी देशले राजनीतिको एउटा अध्याय सिद्ध्यायो, अब आर्थिक सामाजिक र सांस्कृतिक समृद्धितिर लाग्नु पर्छ भन्ने बाबुको कुरो 15 आना ठिक हो,
15 आना 16 आना भन्नु पर्ने होइन र?
हुन त हो, 1 आना घटाइदिएको नि,
1 आना चाहिँ किन घटाउनु भएको?
1 आना त राजनीति ठिक भयो भने बाँकी सबै ठिक हुन्छन् कि भन्ने आशले छोडिदिएको के बाउ, झन् बुझो झन् कठिन, बुझो बुझ्न कठिन।
यो सबै कुरा मैले त माने कि, मेरो मनले चाहिँ एउटा कुरा पटक्कै मानेन।
त्यसो भए मनको कुरालाई बाँधि नराख, चट्ट चुनाइदेऊ,
मेरै गीत दोहोऱ्याउँछ, नयाँ नयाँ गाय हुन्छ नि।
यो सामाजिक अधिकार चाहिँ कसरी प्राप्त गर्ने त?
कुरो सुन, सामाजिक अधिकार भनेको समाजमा हेरी विभिन्न चेतना र स्वभाव भएका मान्छेहरू बस्दछन्, तिनका विभिन्न संस्कृति छन्, विभिन्न परम्परा छन्, तिनको संरक्षण र सम्वर्धन गर्नु, प्रवर्धन गर्नु राज्यको दायित्व हो, अधिकार हो, कर्तव्य हो, भनेपछि बाबुले त बुझ्नु पर्यो के रे यति कुरो त।
दाजी आर्थिक अधिकार भनेको चाहिँ के नि?
यो त शिशु कक्षाका मानव अधिकारीहरूले पढाए जस्तो भयो, झन् बुझ्यो झन् कठिन, यहाँ सुन बाबु लक्ष्य, आर्थिक अधिकार भने पनि त्यही हो, अब चाहिँ नि उद्योग व्यवसाय गर्न पाउनु पर्यो, व्यवसायको सुरक्षा हुनु पर्यो, व्यवसायको रक्षा हुनु पर्यो, देशको जुनसुकै प्रदेशमा गएर व्यापार व्यवसाय गर्न पाउनु पर्यो, रोकटोक हुनु भएन, अन्य कुरो पनि हो।
कुरो त ठिकै हो, तर सबै अधिकार राज्यबाट मात्रै माग्ने, आफूले चाहिँ केही नगर्ने, यस्तो नि हुन्छ?
हुँदैन बाबु, पटक्कै हुँदैन, यहाँ जनताले माग्ने मात्र होइन दिने कुरो पनि छ।
जनताले राज्यलाई दिन नै के सक्छन् र, त्यो एउटा भोट त हो नि दाजी।
एकदम धेरै छन् जनताले राज्यलाई दिने कुरा।
के छन् त?
बरु औँला गर्न सुरु गर,
चिसोले औँला छुने भएकै छैन कि, भन्नुहोस् न फटाफट।
राज्यले नागरिकलाई अधिकार दिएपछि नागरिकले पनि कर्तव्य बुझ्नु पर्छ, दायित्व कहिले भुल्नु हुँदैन, जिम्मेवारी लिन चुक्नुहुन्न, त्यसो भयो भने अधिकारमा आएको सुहाउँछ, होइन भने के रे दाजी?
होइन भने के भन्ने, झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
मलाई अर्को कुरा अझै पनि कठिन लाग्यो दाजी।
फेरि कुन कठिन लाग्यो, आऊ परास्त भन्नु पर्यो गर।
राजनीतिक अधिकारसँगै अरू अधिकार पनि मिसिएर आउने होइन र दाजी?
हुन त हो घिमिरे बाऊ, अब राजनीतिक अधिकारमा बोल्न पाउने, आफ्नो प्रतिनिधि चुन्न पाउने, प्रतिनिधिलाई खबरदारी गर्न पाउने, अब राज्यबाट सेवा सुविधा लिन पाउने जस्ता कुरा गर्दछन् भने सामाजिक आर्थिक सांस्कृतिक अधिकार चाहिँ राजनीतिसँग जोडिएर आए पनि हाम्रो माग दबाब खबरदारी हुन्जेल प्राप्त हुन्छ। खबरदारी हुन छोड्यो भने उही झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
त्यसैले
हेरी त्यसैले राजनीतिक अधिकारका साथै आफ्नो सांस्कृतिक सामाजिक र वैयक्तिक अधिकारलाई पनि प्राथमिकतामा राख्न दबाब दिनु पर्यो। त्यसो भयो भने देश पनि राम्रो, समाज पनि राम्रो, जनता पनि खुसी। अब भएन भने झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मनोज गजुरेलको प्रस्तुति मानवाधिकार नाट्य श्रृङ्खला धरती आकाश।
हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिना पनि बिदा माग्छु। नमस्कार।